जानकारी सँगै यो हो रेडियो पत्रिका सिलसिला,
सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सिलसिला
सिलसिला।
रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचार पछि र यसका साथै आइतबारै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्। अझ भनौ, खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रमलाई हामीले तयार पारेका हुन्छौँ।
कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्ग लिएर आउने गर्दछौँ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
त्यसैले यो कार्यक्रमलाई पूरा समय सुन्नका लागि हामी हार्दिक आग्रह गर्दछौँ।
रोचक र ज्ञानवर्धक सामग्रीको संगालो, यो हो रेडियो पत्रिका सिलसिला,
सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
सिलसिला।
अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यहाँहरूमा राख्दैछौँ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू। सिसा कसरी बनाइन्छ त, अब यो बारेमा जानकारी दिँदैछौँ। सिसा निर्माण सिप निकै पुरानो सिप हो, तर मानिसले सिसा कहिले बनाउन सिक्यो भनेर ठ्याक्कै तिथि मिति भन्न भने गाह्रै हुन्छ। सिसा निर्माणका लागि प्रमुख रूपमा सिलिका, सोडियम कार्बोनेट र क्याल्सियम कार्बोनेटको मिश्रणलाई प्रयोग गरिन्छ। सबैभन्दा पहिले यी पदार्थहरूलाई राम्रोसँग पिसेर एक अर्कासँग मिसाइन्छ। त्यसपछि यसलाई ठुला भट्टीहरूमा पगालिन्छ। यसरी पग्लिएको मिश्रणलाई राम्ररी घोलिसकेपछि उपयुक्त आकारमा ढालिन्छ। यसरी बनेको ठोस पदार्थ नै आखिर सिसा हो। सिसा विभिन्न किसिमका रहेका हुन्छन्। विभिन्न किसिमका सिसाहरू निर्माण गर्न माथिको मिश्रणमा म्याग्नेसियम अक्साइड, बोरिक अक्साइड, अल्मुनियम अक्साइड, जिंक अक्साइलिड अक्साइड जस्ता विभिन्न रसायनहरू मिसाएर पगालिन्छ। सिसालाई रङ्गीन बनाउन सेलेनियम, क्रोमियम, कोबाल्ट आदि धातुहरूको अक्साइडको प्रयोग पनि गरिएको हुन्छ।
कार्यक्रम सिलसिलामा संसारको सबभन्दा तितो पदार्थको विशेष सामग्री अबको लागि। हामी कसैलाई संसारको तितो पदार्थ कुन हो भनेर कसैले सोध्यो भने हामी सहजै उत्तर दिन्छौँ, तितो वस्तु भनेको करेला वा निमको पात। तर कसै कसैले त यो पनि भन्ने गर्दछौँ कि त्यो वस्तु भनेको कुष्ठरोगको उपचारमा प्रयोग हुने औषधि कुइनाई हो भनेर। तर यी सब कुरा नभई अर्कै वस्तु हो संसारको तितो पदार्थ। अमेरिकाको प्लेन भ्यू न्युयोर्कका रसायनविदहरूले यस्तो तितो पदार्थ आविष्कार गरेका छन् कि जुन क्विनाई भन्दा पनि 3000 गुणा तितो हुन्छ। वैज्ञानिकहरूले यो पदार्थको नाम डेनाटोनियम स्याकोराइड राखेका छन्। यो पदार्थ यति तितो हुन्छ कि यसको एक अंशमा 100 मिलियन अंश पानी मिसाउँदा पनि यसको तितोपना कायमै रहन्छ।
यसै प्रसङ्गमा राख्दैछौँ ग्लुमी सन्डे कस्तो गीत हो र यो विश्व समुदायमा किन बढी चर्चित रहन पुग्यो त, अब यो बारेमा जानकारी दिँदैछौँ। ग्लुमी सन्डे संसारकै सबैभन्दा रहस्यमय, दुःखद र विवादित गीतहरू मध्ये एक हो। यसलाई हङ्गेरियन सुसाइड सङ अर्थात् हङ्गेरीको आत्महत्या गराउने गीत भनेर पनि चिन्ने गरिन्छ। यस गीतमा धेरै सहरी दन्त्यकथाहरू र वास्तविक रहस्यहरू पनि जोडिएका छन्। यस गीतलाई 1933 हङ्गेरीका सङ्गीतकार रेजो सेरेसले कम्पोज गरेका थिए। सुरुमा यसको मूल लिरिक्स अर्थात् शब्द रेजो सेरेस आफैले लेखेका थिए, जसको शीर्षक भेक अ बिलाङ्गनक हो, जसको अर्थ हुन्छ विश्वको अन्त्य। त्यो समयमा विश्वव्यापी आर्थिक मन्दी र युरोपमा बढ्दो फाँसीवादका कारण सृजित युद्धको डरलाई यस गीतले प्रस्तुत गरेको थियो। तर पछि हङ्गेरियन कवि लाज्लो जाभोरले यसका नयाँ शब्दहरू थपेका थिए, जसमा आफ्नो प्रेमी प्रेमिकाको मृत्युपछि विक्षिप्त बनेको एक प्रेमीले आत्महत्या गरेर परलोकमा भेट्ने चाहना राखेको कथा थियो। यो दोस्रो संस्करण नै संसारभर चर्चित भएको थियो। सन् 1930 दशकमा यो ग्लुमी सन्डे गीत सार्वजनिक भएपछि हङ्गेरी र अमेरिकाका पत्रिकाहरूमा अनौठा र डरलाग्दा समाचारहरू आउन थालेका थिए। समाचारहरूका अनुसार धेरै मानिसहरूले यो गीत सुन्दै वा यसको म्युजिक सिट हातमा लिएर आत्महत्या पनि गरेका थिए। एउटा घटनामा बुडापेस्टका एक जुत्ता व्यापारीले आत्महत्या गर्दा उनको सुसाइड नोटमा यस गीतको हरफहरू लेखिएको भेटिएको थियो। कतिपयले त रेडियोमा यो गीत बजिरहेका बेला नदीमा हाम फालेर ज्यान फालेको हल्ला पनि चलेको थियो। आखिर ग्लुमी सन्डे गीतको वास्तविकता के हो त? वैज्ञानिक वा समाजशास्त्रीय अनुसन्धानकर्ताहरूले यो गीतकै कारण मानिसहरूले आत्महत्या गरेका हुन् भन्ने कुराको ठोस प्रमाण फेला पार्न सकेका छैनन्। वास्तवमा त्यस समयमा हङ्गेरीमा गरिबी, भोकमरी र आसन्न युद्धका कारण आत्महत्याको दर पहिले नै संसारमै सबैभन्दा उच्च रहेको थियो। मिडियाले ती घटनाहरूलाई यो गीतसँग जोडेर अतिरञ्जित गरिदिएका थिए। ग्लुमी सन्डे गीत यति धेरै डिप्रेसिभ र निराशाजनक मानियो कि दोस्रो विश्वयुद्धको समयमा बेलायतको बीबीसी रेडियोले यसको भोकल भर्सन अर्थात् गीत गाइएको संस्करण बजाउन प्रतिबन्ध पनि लगाएको थियो। उनीहरूलाई लाग्थ्यो कि यसले युद्धमा होमिएका सैनिक र नागरिकहरूको मनोबल गिराउन सक्दछ। यद्यपि यसको इन्स्ट्रुमेन्टल अर्थात् धुन मात्र भएको संस्करण बजाउन भने खुल्ला गरिएको थियो। यो प्रतिबन्धित गुल्मी सन्डे गीत सन् 2002 मात्र पूर्ण रूपमा हटाइएको थियो। सन् 1936 यस गीतलाई पहिलो पटक अङ्ग्रेजीमा अनुवाद पनि गरिएको थियो, तर यसलाई संसारभर लोकप्रिय बनाउने काम सन् 1941 प्रसिद्ध ज्याज गायिका बिली होलिडेले गरेकी थिइन्। उनको आवाजमा रहेको यो गीतलाई मानिसहरूले निकै रुचाएका पनि थिए। अमेरिकी रेकर्ड लेबलहरूले यसलाई द फेमस हङ्गेरियन सुसाइड सङ भनेर मार्केटिङ पनि गरेका थिए। अङ्ग्रेजी संस्करणमा मानिसहरू धेरै निराश नहुन् भनेर गीतको अन्त्यमा तेस्रो हरफ थपिएको छ, जहाँ गायकले म त केवल सपना देखिरहेको थिएँ भन्दै बिउजिएको नाटक गीतमा गर्दछ। यस गीतको इतिहासलाई अझ बढी रहस्यमय बनाउने काम यसका संगीतकारको आफ्नै नियतिले गरेको थियो। संगीतकार रेजो सेरेस जीवनभर डिप्रेसनसँग लडिरहेका थिए। उनले दोस्रो विश्वयुद्धमा नाजीहरूको यातना शिविरमा पनि समय बिताउनु परेको थियो। अन्तत सन् 1968 69 वर्षको उमेरमा उनले बुडापेस्टमा एउटा भवनको झ्यालबाट हाम फालेर आत्महत्या गरेका थिए। ग्लुमी सन्डे वास्तवमा मानव मनको गहिरो उदासी, एक्लोपन र निराशालाई अभिव्यक्त गर्ने एउटा उत्कृष्ट कलाकृति हो। यसको धुन र कम्पोजिसन यति शक्तिशाली छ कि यसले सुन्ने मानिसलाई भावुक बनाउँछ। यही अत्यधिक उदासीपन र तत्कालीन समयको सामाजिक परिस्थितिका कारण ग्लुमी सन्डे गीत इतिहासकै सबैभन्दा श्रापित मानिने गीत बन्न पुगेको थियो।
कार्यक्रम सिलसिला सुन्दै हुनुहुन्छ तपाईँ 160,000 वर्ष पुरानो मानव खप्पर। यो प्रसङ्ग छ अब वैज्ञानिकहरूले इथियोपियामा उत्खननका बेला 3 खप्परमा मानव अवशेष फेला पारेका थिए, जसलाई मानव विकासको खोज सम्बन्धमा ठूलो सफलता मानिएको छ। इथियोपियाको हिटो गाउँ नजिक उत्खननका बेला फेला परेका 2 वयस्क र 1 बालकको खप्पर करिब 160,000 वर्ष पहिले भएको विश्लेषण गरिएको छ। आधुनिक मानव हाम्रो सेपिन्सको ज्ञात भएको सर्वाधिक पुरानो अवशेष ती खप्पर भएको वैज्ञानिक टोलीको भनाइ छ। अफ्रिकाबाट आधुनिक मानव विकास भएका विचारधारालाई यस नयाँ खोजले बल पुर्याएको छ। अनुवांशिक विश्लेषणको आधुनिक मानव विकासको उद्गम बिन्दु अफ्रिका भएको पुष्टि गरे पनि खप्पर भेट्टाउने शोधकर्ता टोलीका प्राध्यापक टिम भन्छन् अब हामीसँग त्यसलाई पुष्टि गर्ने अवशेष छ। अमेरिकी र इथियोपियाली शोधकर्ताहरूको टोलीले फेला पारेको खप्पर वर्तमान मानवको खप्परसँग ठ्याक्कै मिल्दैन। ती खप्परहरू केही ठुला र केही लामा छन्।
पानी उमाल्दा फोका किन आउँछन् त? अब यो बारेमा जानकारी दिँदैछौ। पानी उमाल्दा फोका 2 समयमा 2 कारणले आउने गर्दछन्। पहिलो, पानी उम्लिनुभन्दा केही समय अगाडि ससाना फोकाहरू भाँडोको पिँधमा तथा भित्ताहरूमा उत्पन्न हुन्छन्। कुनै कुनै फोकाहरू बिस्तारै सतहमा गएर भाँडोको भित्तातिर गएर फुर्दछन्। यी 2 किसिमका फोकाहरू बढ्ने तरिका र त्यसका स्रोतहरू पनि फरक फरक रहेका हुन्छन्। पानीमा केही मात्रामा हावा घोलिएको हुन्छ। हावाको मतलब वायुमण्डलमा रहेको नाइट्रोजन, अक्सिजन, कार्बन डाइअक्साइड आदि ग्यासहरू जुन अनुपातमा छन् त्यति नै अनुपातमा ती ग्यासहरूको मिश्रण पनि हो। पानीमा बस्ने गिल्स मार्फत सास फेर्ने प्राणीहरूले सास फेर्नका लागि पानीमा घोलिएको हावा नै प्रयोग गर्दछन्। पानीमा घोलिएको अवस्थामा हुने हावालाई पानीबाट छुट्याउने काम भने ती प्राणीहरूमा पाइने विशेष अङ्गहरूले गर्दछन्। जस्तो कि माछाको सवालमा यो काम गिल्सले गर्दछ। पानीलाई तताउने क्रममा त्यसलाई घोलिएको अवस्थामा रहेको हावाको घुलनशीलतामा कमी आउँदछ। यसको मतलब पहिले घोलिएको अवस्थामा रहेको हावा पानी तातेपछि पानीबाट छुट्टिन्छ। यसरी छुट्टिएको अवस्थाको हावालाई सबैतिरबाट पानीले घेर्दा फोका बन्दछन्। यसरी निर्माण भएको फोका सतहमा आउन खोज्दछ किनभने हावाको घनत्व पानीको भन्दा कम हुन्छ। घनत्व फरक फरक भएका 2 तरल तथा ग्यासका यी पदार्थका चरणहरूलाई संयुक्त रूपमा फ्लुइड भनिन्छ। यसलाई एकै ठाउँमा राख्दा घनत्व कम भएकोले माथितिर बसेर अर्को तलतिर जान्छ। पानीलाई तरल अवस्थामा रहिरहनका लागि पानीका अणुहरू बीच उत्पन्न हुने कोहेसिभ शक्तिहरूले काम गर्दछन्। पानीलाई तताउँदै जाँदा क्रमशः त्यसको तापक्रम बढ्दै जान्छ। जब तापक्रम 100 डिग्री पुग्दछ तब पानी उम्लिन्छ। पानी उम्लनु भनेको पानीका अणुहरू बीच रहेका कोही सिप शक्तिलाई उछिन्ने गरी तिनीहरूमा उत्पन्न हुने कम्पनका कारण एक आपसबाट छुट्टिँदा तरल अवस्थामा रहेको पानी ग्यासमा परिणत हुनु हो। पानीको ग्यास अवस्थालाई बाष्प भनिन्छ। यसरी कोही सिप शक्तिबाट छुटकारा पाइसकेका ग्यासमा परिणत भइसकेका पानीका अणुहरू एकत्रित भई बस्दा पानीका फोकाहरू बन्दछन्। तिनीहरू फोका बन्नका लागि एकत्रित हुन्छन्, तर त्यो कोही सिप शक्तिका कारणले हुने होइन। धेरै अणुहरू एकै ठाउँमा एकत्रित हुँदा ठुला फोकाहरू बन्दछन् र माथि उल्लेख गरिए जस्तै पानीको सतहमा आएर फुट्दछन्। फोका फुट्दा फोकाभित्र भएका पानीका अणुहरू बाफका रूपमा बाहिर निस्कन्छन्।
तपाईँ रेडियो नेपालबाट कार्यक्रम सिलसिला सुन्दै हुनुहुन्छ। अबको लागि हामी जलबिन्दु भनेको के हो त यो प्रसङ्ग राख्दैछौँ। जलबिन्दु आँखामा लाग्ने रोगहरू मध्ये एउटा खतरनाक र अप्ठ्यारो खालको रोग हो। हाम्रो शरीरमा भएको रक्तचाप जस्तै आँखामा पनि एक प्रकारको चाप हुन्छ, त्यसलाई आँखाभित्रको चाप भनिन्छ। हाम्रो आँखामा एक प्रकारको तरल पदार्थ बनिरहन्छ। यो तरल पदार्थ साना साना रक्त नलीबाट बाहिर निस्किरहन्छ। यदि यो तरल पदार्थ बाहिर निस्कने क्रममा बाधा अवरोध वा निस्कन सकेन भने आँखाको चाप बढ्न जान्छ र यही बढेको चापलाई हामी जलबिन्दु भन्दछौँ। यो रोग विशेष गरी 40 वर्ष भन्दा माथिका व्यक्तिलाई लाग्दछ। यो रोगलाई पूर्ण रूपले निको पार्न सकिँदैन, तर नियमित औषधिको सेवनले रोकथाम गर्न भने सकिन्छ।
अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब तपाईँहरूमा राख्दैछौ एउटा गीतलाई उर्गेन दोङ र दीपा लामाको स्वरमा। गीतकारमा हुनुहुन्छ साङ्गे ब्लोन तामाङ अनि सङ्गीतकारमा उर्गेन दोङ। यो गीत स्वीकारौं। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौ। रेडियो नेपाल सुन्दै गर्नुहोला।
मेरो माया गाढा छ नि, गाढा होइन प्रिय, फुलै फुलले सजुलानी। आकाशको तारा यो धरती सारा तिम्रै लागि, नजिक छैनौ छाड्ने त होइनौ बाटोमै। तिमी आउनु गीत गाउनु मेरो गीतमा तिम्रै सरगम, नरुवाउनु माया लाउनु मेरो छाया बनि सधैँ सताउनु। तिमी आउनु गीत गाउनु मेरो गीतमा तिम्रै सरगम, नरुवाउनु माया लाउनु मेरो छाया बनि सधैँ सताउनु।
Time. रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो यो हो रेडियो पत्रिका सिलसिला। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आइतबार बिहान 11 बजेको समाचार पछि र आइतबारकै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सुन्न सक्नुहुनेछ।
यो हो रेडियो पत्रिका सिलसिला,
सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट।
सिलसिला
सिलसिला
अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब यसै क्रममा राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू।
चर्चित चित्रकार मोनालिसाको पुरा नाम मोनालिसा डेला मियो कोन्दो हो।
सुनलाई ल्याटिन भाषामा औरम भनिन्छ।
गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सको पहिलो प्रकाशन 27 अगस्त 1955 भएको थियो।
चस्माको पावर नाप्ने यन्त्रलाई डायप्टर भनिन्छ।
विश्वको सबभन्दा पुरानो राष्ट्रिय गान जापानको किमी गायो हो।
दहीमा पाइने अम्लको नाम ल्याक्टिक एसिड हो।
ग्रीष्मकालीन मनसुन र शीतकालीन मनसुन गरी दुई प्रकारको मनसुनी वायु हुन्छ।
सौर्य शक्तिको स्रोत न्यूक्लियर इनर्जी हो।
महासागरीय क्षेत्रबाट स्थलीय क्षेत्रतर्फ बहने वायुलाई ग्रीष्मकालीन मनसुन भनिन्छ भने स्थलीय क्षेत्रबाट महासागरीय क्षेत्रतर्फ बहने वायुलाई शीतकालीन मनसुन भनिन्छ।
पृथ्वीमा पाइने सबैभन्दा गरौँ तत्व युरेनियम हो।
पूर्वी जर्मनी र पश्चिम जर्मनी बीच एकीकरण 1990 अक्टोबर 3 भएको हो।
साधारण रुगा राइनो भाइरसको कारणले गर्दा लाग्ने गर्दछ।
फ्लोरेन्स नाइटिङ्गेलको जन्म इटलीको फ्लोरेन्स सहरमा भएको थियो।
अक्सिजन पत्ता लगाउने वैज्ञानिकको नाम जोसेफ प्रिस्ली हो।
चाइल्ड लगाउने चलन फ्रान्स देशबाट सुरु भएको हो।
आँसुमा पाइने प्रमुख यौगिक सोडियम क्लोराइड हो।
सम्राट जुलियस सीजर इटलीका राजा थिए भने अलेक्जेन्डर द ग्रेट सिकन्दर मेसोडोनियाका राजा थिए।
एसिटाइलिन ग्यासको प्रयोगले फलफुललाई पकाउने कार्य गरिन्छ।
भारतका प्रथम राष्ट्रपति डाक्टर राजेन्द्र प्रसाद हुन्।
जेलीफिस नामको प्राणीमा 99% पानी रहेको हुन्छ।
महात्मा गान्धीको हत्या 30 जनवरी 1948 नाथुराम गोडसेले गरेका थिए।
लेक्टोजले गर्दा दूध सेतो हुन्छ।
राजा राष्ट्रपति र प्रधानमन्त्री बन्ने एउटै व्यक्ति नरोत्तम सिंहानुक हुन्। उनी कम्बोडिया देशका थिए।
मुटुको फैलने प्रक्रियालाई डाइस्टोल भनिन्छ।
सर्वप्रथम राष्ट्रिय झण्डा प्रयोग गर्ने देश डेनमार्क हो।
मानिसको शरीरको मेरुदण्डमा 33 हड्डीहरू रहेका हुन्छन्।
सिन्धु घाटीको सभ्यताबाट पत्ता लगाइएका धातुहरू सुन चाँदी र तामा हुन्।
अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यहाँहरूमाझ राख्दैछौँ एउटा गीतलाई प्रमोद खरेलको स्वरमा। गीतमा रचना तथा संगीत रहेको छ सुभाष कार्कीको। यो गीत सुन्दै गरौँ। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।
आँसुले मन धोएको छु
आफ्नो भन्नु तिमी थिए तिमीले नै धोका दिए
यही मेरो भूल भयो तिम्रो यादमा रुदा रुदै आँसुको नै मूल भयो पागलै बनाएर यो मुटु जलाए मेरा पागल नै बनाएर तिमीले त धोका दिए आफ्नो भन्नु तिमी थिए सपना साँचेको थिए आज चकना चुर भयो आशा आसमा डुबाएर आफ्नै मान्छे दूर भयो नाटक कई रचाएर झूठो आस देखाएर नाटक कई रचाएर तिमीले त धोका दिए आफ्नो भन्नु तिमी थिए
ज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला
सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
सिलसिला
अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब कार्यक्रमको अन्त्यमा एउटा प्रेरक प्रसङ्गलाई राख्दैछौँ। माटोको भाँडो र पानीको थोपाको बारेमा एउटा प्रसङ्ग छ। एकजना मानिस हरेक दिन नदीबाट दुईवटा माटोका घैँटाहरूमा पानी भरेर आफ्नो मालिकको घरमा ल्याउने गर्दथ्यो। ती दुई घैँटा मध्ये एउटा एकदमै राम्रो र सग्लो थियो भने अर्को चाहिँ अलिकति फुटेको अनि चर्किएको थियो। हरेक पटक घर पुग्दा सग्लो घैँटाको पानी जस्ताको तस्तै हुन्थ्यो भने फुटेको घैँटाबाट पानी चुहिएर आधा मात्र बाँकी रहन्थ्यो। दुई वर्षसम्म यो क्रम चलिरह्यो। सग्लो घैटोलाई आफ्नो क्षमतामा घमण्ड थियो, तर फुटेको घैटो भने आफू पूर्ण नभएकोमा र मालिकलाई पूरा पानी दिन नसकेकोमा निकै दुखी हुन्थ्यो। एक दिन फुटेको घैटाले आफ्नो आत्मग्लानी थाम्न नसकेर पानी भर्ने मानिससँग भन्यो, म आफू माथि लज्जित छु मित्र, र तपाईँसँग माफी पनि माग्न चाहन्छु। मेरो गल्तीका कारण तपाईँको आधा मेहनत खेर गइरहेको छ। त्यो अर्को मानिसले मुस्कुनाउँदै भन्दछ, भोलि फर्कदा तिमी बाटोको किनारमा फुलेको सुन्दर फुलहरूलाई हेर्नु न। त्यसै क्रममा भोलिपल्ट फर्कने क्रममा फुटेको घैँटोले बाटोको एकातर्फ निकै सुन्दर फुलहरू फुलेको देख्यो, तर पनि घर पुग्दा आधा पानी चुहिसकेकोले पानी भर्ने मानिस फेरि दुखी भयो। अनि त्यसपछि ती पानी भर्ने मानिसले भन्दछन् कि तिमीले ध्यान दियौ, ती फुलहरू तिमी हिँड्ने बाटोको तर्फ मात्र फुलेका छन्, अर्कोतर्फ छैनन् नि। मलाई तिम्रो कमजोरीको थाहा थियो र मैले त्यसको सही उपयोग गरेँ। मैले बाटोमा तिम्रो तर्फ फुलका बिउहरू छरिदिएको थिएँ। तिमीबाट हरेक दिन चुहिने पानीले ती बिउहरूलाई सिँचाइ गर्यो। आज तिम्रै कारणले गर्दा यो बाटो पनि यति धेरै सुन्दर देखिएको छ, र मैले यी फुलहरू भगवानलाई चढाउन र मालिकको घर सजाउन पाएको छु। यदि तिमी यस्तो नभएको भए यो सुन्दरता सम्भव पनि हुने थिएन। यसले एउटा सन्देश के दिन्छ भने, हामी कोही पनि पूर्ण छैनौ। हामी सबैमा केही न केही कमजोरी वा फरकपनमा हुर्किएका छौँ, तर यदि हामीले सही दृष्टिकोण राख्ने हो भने हाम्रा कमजोरीहरूलाई पनि सुन्दरता र सफलतामा बदल्न सक्नेछौँ। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक, पत्र पत्रिका, सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट खोज अनि संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति दुविधा भएमा त्यसलाई सच्याएर बुझिदिनु हुन समेत आग्रह गर्दछु। गर्छौं।
अब हामी कार्यक्रमबाट जाँदा जाँदै प्रविशा अधिकारी र रोशन सिंहको युगल स्वरमा एउटा गीत राखिदिछौ। गीतमा रचना तथा संगीत रहेको छ रोशन सिंहको। यो गीत सँगै आजलाई कार्यक्रम सिलसिलाबाट प्राविधिक मित्र सुलोचना बज्राचार्य सँगै कार्यक्रम संचालक साथी मनुका कुँवर अनि म हरिगिरी पनि बिदा हुन्छौ।
नमस्कार, शुभ साता।
ताले सानु मटाडा बन्दै छु तिमी खुसी हुन्छौ भने नातै तोडिदिऊ एकैचोटि छुट्दा त गाह्रो हुन्छ दुवैलाई बिस्तारै बिस्तारै बोल्नै छोडिदिऊ मुटु माथि खेर भन्दैछु बाध्यताले सानो मटाडा बन्दैछु तिमी खुसी हुन्छौ भने नातै तोडिदिऊ एकैचोटि छुट्दा त गाह्रो हुन्छ दुवैलाई बिस्तारै बिस्तारै बोल्नै छोडिदिऊ बिस्तारै बिस्तारै बोल्नु छोडिदिऊ दुबई सबैलाई बिस्तारै बिस्तारै बोल्ने छोडिदिऊ न त तिम्रो हेर न थियो मेरो दोष म बिना नि तिमलाई सदैव राम्रै होस् तिमी खुसी हुन्छौ भने नातै तोडिदिऊ एकैचोटि छुट्दा त गाह्रो हुन्छ दुबैलाई बिस्तारै बिस्तारै बोल्ने छोडिदिऊ बिस्तारै बिस्तारै बोल्ने छोडिदिऊ
तोडिदिऊ एकैचोटि छुट्दा
बिस्तारै बोल्ने छोडिदिऊ, बिस्तारै बिस्तारै बोल्ने